कार्यक्रम सरोकार
नमस्कार आदरणीय श्रोता, कार्यक्रम सरकारमा यहाँलाई स्वागत छ। म कार्यक्रम प्रस्तुता माधव विद्रोही। रेडियो भिजन 91.6 मेगाहर्जको तरङ्गमा हामी कार्यक्रम सरोकारका साथ उपस्थित भएका छौँ। यो कार्यक्रम तपाईँ प्रत्येक बिहिबार बेलुकी 7:15 बजे सुन्न सक्नुहुनेछ। यस कार्यक्रम अन्तर्गत हामी समाजले सरोकार राखेका सबै विषयलाई समेट्ने प्रयत्न गर्नेछौँ। मानव जीवनसँग सरोकार राख्ने हरेक क्षेत्र हाम्रो कार्यक्रमको विषयवस्तु हुनेछन्। रेडियो भिजन 91.6 मेगाहर्जको कार्यक्रम सरकारमा आज हामीसँग कुराकानी गर्न नेकपा एमाले झापाका उपसचिव तथा पार्टी स्कुल विभागका प्रमुख असारु राजवंशी हुनुहुन्छ। पार्टी स्कुल विभागको काम र पार्टीले ल्याएको जरा अभियानका बारेमा आज हामी उहाँसँग कुराकानी गर्दैछौँ। असारजी नमस्कार, कार्यक्रममा स्वागत छ।
धन्यवाद दाई, नमस्कार। माधव विद्रोही नमस्कार, रेडियो भिजनलाई पनि धन्यवाद।
यो पार्टी स्कुल विभाग चाहिँ केको लागि हो?
पार्टी स्कुल विभाग हाम्रो विभागहरूमध्येको सबैभन्दा अत्यन्त महत्त्वपूर्ण र चाहिँ कामको हिसाबले पार्टी सिङ्गो पार्टीलाई निर्माण गर्ने प्रमुख स्कुलको रूपमा अथवा त्यसले उत्पादन गर्ने कार्यकर्ता, त्यसले दिने राजनीतिक वैचारिक चाहिँ दृष्टिकोणहरू, पार्टी केन्द्रले तय गरेको, पार्टीको महाधिवेशनले तय गरेको र पार्टीको विभिन्न फोरमहरूले तय गरेको, केन्द्रीय कमिटीले तय गरेको कार्यक्रमहरूलाई चाहिँ त्यसको आधारमा राजनीतिक वैचारिक रूपले चाहिँ प्रशिक्षण दिने, राजनीतिक वैचारिक रूपले चाहिँ कार्यकर्ताहरू उत्पादन गर्ने, सिङ्गो पार्टीलाई कुन दिशातर्फ अगाडि बढाउने भन्ने कुराको चाहिँ महत्त्वपूर्ण थलो स्कुल विभाग हो। र यसले चाहिँ देशभरि या त अहिले झापाको हकमा झापा पार्टी स्कुल विभागले चाहिँ प्रशिक्षकहरू उत्पादन गर्ने, प्रशिक्षकहरूले गरेर तल तल गाउँ गाउँमा गएर चाहिँ आम कार्यकर्तालाई, आम चाहिँ पार्टी सदस्यहरूलाई चाहिँ प्रशिक्षण गर्ने, पार्टीको नीति सिद्धान्त दर्शनहरू विचारहरू, नेकपा एमाले गरेको राम्रा कामहरू, नेकपा एमालेको नेतृत्वले गरेको कामहरू, समग्र चाहिँ भू राजनीतिका विषयदेखि लिएर सबै विषयहरूको अध्ययन गराउने, अध्यापन गराउने विषय चाहिँ स्कुल विभागले गर्छ।
जस्तो यसले करिकुलमहरू पनि बनाउँछ,
पार्टीको करिकुलमहरू बनाउँछ यसले, पार्टी सङ्गठन खास गरी नेकपा एमाले बोकेको वैचारिक पक्षहरू के हो, दार्शनिक पक्ष के हो, समाज वर्तमान समाजको अन्तर्विरोधहरू के हुन्, नेपाली समाजका समस्याहरू के हुन् भन्ने कुराहरूको चाहिँ, अनि नेपालको चाहिँ नेपालसँग जोडिएका जियो पोलिटिक्स अथवा भू राजनीति के हो, नेपालको अर्थतन्त्र कुन आधारमा कसरी टिकेको छ, कसरी अब अगाडि बढ्नुपर्छ भन्ने कुराहरू समग्रमा यसले करिकुलम बनाउने, माथि केन्द्रले बनाएको करिकुलमसँग तल आवश्यकताको आधारमा यो जिल्लाको विशेषता, यसको भूगोलको विशेषताको आधारमा चाहिँ थप कार्यक्रमहरू, करिकुलमहरू थप गरेर बनाएर अगाडि बढ्न सक्छ।
यसले चाहिँ कक्षा पनि सञ्चालन गर्छ?
स्वाभाविक रूपले स्कुल विभाग भनेपछि कक्षा सञ्चालन गर्छ। कक्षा सञ्चालन नगरिकन कार्यकर्ताहरूलाई चाहिँ पढाउने, प्रशिक्षकहरू उत्पादन गर्ने, चाहिँ माथि केन्द्रका प्रशिक्षकहरू ल्याएर चाहिँ तल प्रशिक्षण दिएर थप प्रशिक्षकहरू, जिल्ला तहको प्रशिक्षकहरू उत्पादन गर्ने कुरामा चाहिँ यो स्कुल विभागले काम गर्छ। र स्कुल विभाग चाहिँ खास थिम हो, पार्टीको सबैभन्दा मुख्य थिम चाहिँ स्कुल विभाग हो। किनभने वैचारिक ज्ञान बिना, साङ्गठनिक दार्शनिक को ज्ञान बिना त कस्तो खालको सङ्गठन निर्माण गर्ने, या त त्यहाँबाट उत्पादन भएको कार्यकर्ताहरूलाई कुन खालको विचार प्रवाह गर्ने भन्ने कुराको चाहिँ मुख्य चिजै स्कुल विभागले दिने भएकोले गर्दा हामी कस्तो समाज बनाउँछौँ, त्यो समाजमा रहेको विद्यालयहरू कस्तो हुन्छ भन्ने सँगसँगै यसलाई यसरी जोड्नुपर्छ। र पार्टीले उत्पादन गर्ने कार्यकर्ताहरू कुन ढङ्गको, कुन हिसाबले चाहिँ प्रशिक्षण दिने, कुन हिसाबले चाहिँ राजनीतिक वैचारिक रूपले चाहिँ उनीहरूलाई दीक्षित गर्ने भन्ने कुरा चाहिँ स्कुल विभागले गर्छ। स्कुलले स्वाभाविक रूपले चाहिँ क्लासहरू लिने, समय समयमा चाहिँ परीक्षाहरू लिने काम त गर्छ।
अच्छा, अब हामीले झापामा चाहिँ यसका चाहिँ योजनाहरू कसरी तयार गर्दैछौँ त?
हाम्रो पार्टीको 11 अधिवेशन सम्पन्न भएको छ। हिजो अस्ति भर्खरै 10 चाहिँ हाम्रो चौथो पूर्ण बैठकले, अस्ति 11 गते चौथो पूर्ण बैठक पार्टी जिल्ला कमिटीको सम्पन्न भएछ। यसले विभागहरू, महत्त्वपूर्ण विभागहरूको जिम्मेवारी बाँडफाँड गरेको छ। केन्द्रले तय गरेको कार्यक्रमहरू, प्रदेशको निर्देशन सहित केही महत्त्वपूर्ण कार्यक्रमहरू आएको छ। र बैठक बसेर हामीले चाहिँ झापाको 15 पालिका अनि समग्र यसको भूगोल, हामीसँग यो झापा जिल्ला अलि बहुआयामिक भूगोल पनि छ, किनभने हामी यो झापा जिल्लामा हामी राष्ट्रिय अन्तर्राष्ट्रिय सिमानासँग जोडिएको भूगोलहरू छन्। यहाँ रहेको जाति जनजातिहरूको चाहिँ बसोबासको क्षेत्रमा उनीहरूको विशेषताको क्षेत्रमा कार्यक्रमहरू तय गर्नुपर्छ। हामीसँग झन्डै झन्डै 141.2 भन्दा बेसी अन्तर्राष्ट्रिय सिमाना चाहिँ जोडिएको छ। भारतको पनि हाम्रो छिमेकी मित्र भारतको पनि दुईवटा स्टेटहरू बङ्गाल र बिहारहरू जोडिएको भूगोलसँग जोडिएको यो झापा र यहाँ रहेको जाति जनजातिहरूको बसोबास यहाँको मानसिकता मनोविज्ञानको आधारमा हाम्रो पार्टीले चाहिँ कार्यक्रमहरू तय गरेर अगाडि बढ्नुपर्ने, त्यहाँ रहेको चाहिँ समग्र चाहिँ समुदायको समस्याहरू के हुन् भन्ने कुराको पहिचान गरेर चाहिँ कार्यक्रमहरू तय गर्नुपर्ने भएकोले गर्दा पार्टी स्कुल विभागको बैठक बसेर थप कार्ययोजनाहरू निर्माण गर्ने कुरामा हामी अगाडि बढ्छौँ।
भनेपछि भर्खरै गठन भएको हुनाले सबै फुल फर्ममा जान सकेका छैन?
ल होइन, यसो छ, अब पार्टी स्कुल विभागको काम माथि केन्द्रले धेरै पार्टीको राजनीतिक सैद्धान्तिक वैचारिक कुराहरू त अघि मैले भनिहालेँ, त्यसमा त कुनै समस्या छैन, त्यो नियमित रूपमा चलिरहेकै हुन्छ, त्यसमा चलाउन सक्ने त्यसमा चाहिँ गतिविधिहरू भइरहेको छ। जस्तै अहिले पनि तपाईँको चाहिँ स्थानीय पालिकाहरूको बैठक, क्षेत्रीय समन्वय कमिटीको बैठकहरू, वडा तहको चाहिँ योजना निर्माण जरा सम्बन्धित योजना निर्माण बैठकहरू भइरहेका छन्। त्यहाँ गएर राजनीतिक वैचारिक रूपमा प्रशिक्षण दिने कुराहरू चाहिँ प्रशिक्षकहरू मार्फत या त पार्टी नेतृत्वहरू मार्फत भइरहेको छ। तर यहाँको विशिष्टताको आधारमा थप योजना बनाउने कुरा चाहिँ अब थप हामी बैठक बसेर गर्छौँ।
अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम सरकारमा छौँ। हामीसँग कुराकानी गर्न नेकपा एमाले झापाका उपसचिव तथा स्कुल विभागका प्रमुख असारु राजवंशी हुनुहुन्छ। असरजी, भर्खरै मिसन ग्रास रुट सकिएको छ, फेरि जरा अभियान आएको छ, यो किन?
मिसन ग्रास रुट भर्खरै सकिएको छ, त्यसले हामीलाई काम गर्ने सन्दर्भमा केही महत्त्वपूर्ण शिक्षाहरू दियो। मिसन ग्रास रुटबाट पार्टी निर्माण गर्ने कुरा, पार्टी नेतृत्वलाई परिचालन गर्ने कुरा, पार्टी नेतृत्वले चाहिँ तल तल चाहिँ आधारभूत तहसम्म पुगेर चाहिँ त्यहाँको वस्तुस्थिति बुझ्ने कुरामा चाहिँ केन्द्रले गरेको निर्देश बमोजिम चलेको मिसन ग्रास रुटले मिसन ग्रास रुटमा विविध खालका जे जे समस्याहरू तल छन्, जे जे वस्तुस्थिति हो, त्यो सबै कुरा जस्ताको तस्तै उजागर गरेर ल्यायो। हिजो त्यसलाई उजागर गर्ने, त्यसलाई चाहिँ बुझ्ने पहिचान गर्ने सन्दर्भमा मिसन ग्रास रुट चल्यो। अब त्यहाँ रहेका तमाम खालका समस्याहरूको समाधान गर्नको निमित्त अब खास गरी मिसन ग्रास रुट र जरा शाब्दिक रूपले चाहिँ अब एउटा मिसन ग्रास रुट हाम्रो चाहिँ मौलिक शब्द नभएको एउटा होला, तर जरा चाहिँ हाम्रो नेपाली भाषासँग जोडिएको मौलिक शब्द नै भएकोले गर्दा लगभग उस्ता उस्तै हो चाहिँ अर्थको हिसाबले। तर जरा केन्द्रित अभियानले चाहिँ हिजो उठेका विषयहरूलाई समेत सम्बोधन गर्ने गरी थप त्यसले निर्दिष्ट गरेको चाहिँ कामको क्षेत्रमा निर्दिष्ट गरेको योजनाहरूलाई सहित अब कार्यान्वयन गर्ने गरी अगाडि जान्छ।
अच्छा, यो जरा अभियान भने चाहिँ के हो त, कसरी गर्नुहुन्छ यसो कामहरू?
जरा अभियानको सन्दर्भमा पार्टी केन्द्र कमिटीले 3 महिना जरा अभियान चाहिँ निर्धारण गर्यो। प्रदेश कमिटी 7 प्रदेश कमिटी खास गरी कोशी प्रदेश कमिटीले चाहिँ यसको थप कार्ययोजनाहरू बनाएर निर्देशन गर्यो र झापा जिल्ला कमिटीको 4th पूर्ण बैठक भर्खरै सम्पन्न भएको 80-11 बैठक बसेर त्यसलाई चाहिँ माथिका चाहिँ निर्देशनहरूलाई कार्यान्वयन गर्ने गरेको थप केही कार्यक्रमहरूसहित चाहिँ जिल्ला कमिटीले कार्ययोजना ल्याएको छ। र यस अन्तर्गत हामीले माघ मसान्तसम्म हामीले क्षेत्रीय समन्वय कमिटीको बैठक बसिसकेका छौँ। फागुनको यो पहिलो दोस्रो हप्तासम्म वडा तहका सबै चाहिँ पालिका र वडा तहका बैठकहरू बसिसक्छौँ। त्यसपछि त्यो पालिका र वडा तहसम्मको चाहिँ कार्ययोजनाहरू बनाएर लाने कुरा चाहिँ भइहाल्छ। अब अघि भन्न खोज्नुभएको अलिक थोरै राख्नुभएको विषय चाहिँ के भने जरा भनेको अब नेपाली एउटा समाज वर्ग पक्षधरता समाज हुन्छ। समाजमा विभिन्न खालका वर्गहरू हुन्छन्। समाजमा रहेका जाति भाषा धर्म संस्कार संस्कृति वर्ग लिङ्गहरूसँग हरूको हितमा काम गर्नलाई त्यो समाजमा पार्टीहरू रहेका हुन्छन्। अब त्यही समाजमा रहेका वर्ग समुदायको पक्षमा काम गर्नलाई बनेका पार्टीहरू त्यही वर्ग र समुदायको बिचमा पुग्ने, त्यो वर्ग र समुदायको चाहिँ समस्या के हुन्, अब त्यो वर्ग र समुदायले के चाहन्छन्, नेपाली समाजले अहिले चाहेका चाहे त्यहाँ रहेको चाहिँ युवाको होस् चाहे तपाईँको चाहिँ प्रौढ होस् या चाहिँ अन्य सेक्टरका मान्छेहरूले त्यहाँका श्रमजीवी मजदुरहरूले के चाहेका छन्, कस्तो खालको इच्छाहरू राखेका छन् भन्ने कुरा त्यो समाजमा पार्टी अन्तर्घुलन नभइकन त्यो वर्ग समुदायको चाहिँ समस्याहरू नबुझिकन त्यो वर्ग समुदायको बिचमा गएर चाहिँ अन्तर्घुलित नभइकन पार्टीले त खास योजना बनाउन सक्दैन। यद्यपि नेकपा एमाले पहिलेदेखि नै त्यो कुरामा क्लियरै छ, यद्यपि समय साक्षेप रूपले समयक्रममा थप त्यसलाई चाहिँ फेरि पनि जाने त्यहाँ चाहिँ गएर चाहिँ समयसम्म पुगिराख्ने या त अनुमोदन अनेकन विषयहरूका चाहिँ विषयहरूमासँग जोडिएर चाहिँ पुगिराख्ने कुराको चाहिँ थप अर्को कार्ययोजना हो भन्ने कुरा म यहाँहरूको बिचमा राख्न चाहन्छु।
अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम सरकारमा छौँ। हामीसँग कुराकानी गर्न नेकपा एमाले झापाका उपसचिव तथा स्कुल विभागका प्रमुख असारु राजवंशी हुनुहुन्छ। असारजी, यस्तो यो नेकपा एमाले ल्याएको जुन जरा अभियान छ यसले चाहिँ के गर्छ?
यो जरा अभियानले गर्ने धेरै विषयहरू छन्। एउटा कुरा चाहिँ सङ्गठन सुदृढ कार्यक्रम, किनभने हामीले नेकपा एमाले मिसन 84 भनिरहेको छ। मिसन 84 मात्र होइन, हाम्रो मिसन समाजवाद हो। यो समाजलाई समाजवादतर्फ रूपान्तरण गर्ने, समाजवाद व्यवस्था निर्माण गर्ने, सबै हिसाबले समाजको साधन स्रोतहरूलाई समाजवादी अर्थतन्त्रतर्फ समाजवादतर्फ उन्मुख गराउने कुराको मुख्य मिसन हो। अब मुख्य मिसन समाजवाद भएपछि अहिले तत्कालीन मिसन चाहिँ अब रणनीतिक मिसन त समाजवाद छँदैछ र कार्यनीतिक मिसन चाहिँ 2084 हो। किनभने हामीले 2084लाई चाहिँ आम जनताको बिचमा नेकपा एमाले गरेको खास गरी चाहिँ तिनवटा विषयहरू, एउटा सङ्गठन तल निर्माण गर्ने, सङ्गठनलाई दुस्त चुरुस्त बनाउने, सङ्गठनमा भएका कमी कमजोरीहरूलाई हिजो रहेका कुनै खालका चाहिँ अब विभिन्न किसिमले कहीँ कतै पर पुगेका मान्छेहरूलाई पनि त्यसमा आबद्ध गर्ने, घर फर्क अभियानहरू चलाउने, हिजो गरेका कमी कमजोरीहरूलाई समीक्षा गर्ने, सच्याउने र पार्टी सङ्गठन निर्माण गर्ने एउटा विषय छ। अर्को कुरो, सरकारले गरेको कामहरू अत्यन्तै महत्त्वपूर्ण राम्रा कामहरू भएको छन्। ती कामहरूलाई आम जनताको बिचमा आधारभूत तहसम्म लैजाने, त्यसले गरेको प्रभावहरू, त्यसले गरेका चाहिँ जनतालाई दिएका फाइदाहरूको विषयमा जनतालाई सुसूचित गर्ने, जनतालाई तमाम विषयहरू छन्। यो अब विकास निर्माणका चाहिँ कैयौँ कुराहरू छन्। यो चाहिँ अब अहिले यति चाहिँ एकै शब्दमा भन्न सकिने कुरा छैन। नेकपा एमालेको कार्यकालमा, नेकपा एमालेको सरकारले गरेको कामहरूको विषयहरूमा चाहिँ आधारभूत जनतालाई चाहिँ गर्ने। अर्को कुरो, अब विभिन्न खालका देशी विदेशी हस्तक्षेपहरू छन्, तिनका सङ्घर्षहरूका नेकपा एमाले र आम जनतालाई चाहिँ सङ्गठित गर्दै सङ्घर्षका कार्यक्रमहरू पनि सँगसँगै लाने, जनतालाई सुशिक्षित सङ्घर्ष गर्ने कार्यक्रमहरू लाने, यो विभिन्न खालका बहुआयामिक विषयहरू, धेरै भास्ट विषयहरू पनि छन्। अब यसलाई अलिक बुदागत रूपमा छलफल गर्ने सक्ने समय यहाँहरूसँग कस्तो छ त्यही अनुसारले गर्न सकिन्छ।
अच्छा, अब एउटा मिसन 84 भन्नुभएको छ होइन, मिसन 84 पुरा गर्नको लागि जरा अभियान, मिसन ग्रासरुट के ल्याउँदै हुनुहुन्छ। अब मिसन 84 चाहिँ समाजवादको लागि पनि भन्दै हुन्छ। अनि अहिले नेकपा एमाले र एमालेका अध्यक्ष केपी शर्मा ओलीका विरुद्धमा चाहिँ यति धेरै आवाजहरू चाहिँ उठ्न थालेको छ यो अवस्थामा चाहिँ एमालेको मिसन 84 पुरा हुन्छ?
स्वाभाविकै हुन्छ। नेपाल चाहिँ हामीले बुझेका छौँ, नेपाल चाहिँ बहुसङ्ख्यक कम्युनिस्टहरूको प्रभाव रहेको चाहिँ आम मत चाहिँ नागरिकहरू, आम जनताहरू चाहिँ कम्युनिस्ट सरकार र कम्युनिस्ट पार्टीप्रति आस्था बोकेको, झन्डै 64%भन्दा बेसी कम्युनिस्ट चाहिँ मतदाताहरू रहेको त तपाईँ हामीले बुझेकै छौँ। बाँकी रह्यो हाम्रो पार्टी नेकपा एमालेका सदस्य अध्यक्ष कमरेड केपी ओलीमाथि चाहिँ आलोचना, मान्छेले गर्ने अनेक खालका कुराहरू, यो सरकारको आलोचना गर्ने कुराहरू, यसलाई हामीले धेरै ठुलो चाहिँ रूपमा बुझ्दैनौँ। किनभने नेपालको जियो पोलिटिक्स, नेपालको अन्तर्राष्ट्रिय जुन अवस्था छ, नेपालमा चाहिँ कम्युनिस्ट शासनहरू या त कम्युनिस्ट पार्टीहरू स्थापित नहोस् भन्ने कुरा चाहिँ राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा चाहिँ यो नेपालको कम्युनिस्ट आन्दोलन विरुद्ध या त अन्तर्राष्ट्रिय चाहिँ कम्युनिस्ट सिङ्गो समग्र कम्युनिस्ट आन्दोलनको विरुद्ध लागिरहेको त्यो समुदायले या त त्यो खालको चाहिँ समूहहरूले या त त्यो खालको शक्ति केन्द्रहरूले यसको नियोजित रूपले चाहिँ विरोध गर्ने, यसलाई चाहिँ गलत साबित गर्ने कुरामा त लागिरहेको हुन्छ। यद्यपि हामीले आधारभूत रूपमा चाहिँ जनतालाई बुझाउन जरुरी छ। अब यहाँ अनेक खालका फन्डाहरू आइरहन्छन्, अब के कारणले विरोध गरेको भन्ने कुराको ठोस कुरा आउँदैन। के कुन विषयमा विरोध गरेको, के विषयमा विरोध भन्ने कुरो ठोस कुरा गर्दैन। राम्रो काम गर्दा पनि, हिजो हामीले अझै पूर्व पश्चिम रेल कुदाउँछौँ भन्नुभयो केपीओले, मान्छेले कागजको रेल बनाए, होइन रेल कुदाउन सकिन्छ अथवा यातायातको चाहिँ सबैभन्दा द्रुत विकास चाहिँ रेलको माध्यमबाट गर्न सकियो र सबैभन्दा सस्तो सहज र नेपालको भौगोलिक विकटतालाई हेर्ने भने सबैभन्दा उत्तम विकल्प त्यो भन्ने कुरो सबै बुझिएको छ। अर्को कुरो, नेपालको वर्तमान चाहिँ प्रधानमन्त्री केपी ओलीले जुन चाहिँ समृद्ध नेपाल, सुखी नेपालीको चाहिँ राष्ट्रिय आकाङ्क्षाको कुरा गर्नुभयो, त्यसलाई पुरा गर्नुपर्छ भन्ने हिसाबले जुन खालको चाहिँ कार्ययोजनाहरू ल्याउनुभयो त्यसलाई धेरैले चाहिँ हावाको रूपमा चाहिँ उडाउने, चाहिँ हामीले चाहिँ समुद्रमा महासागरहरूमा चाहिँ जहाजै उडाउन सक्दैन, गुडाउन सक्दैन भन्ने, त्यो चाहिँ दास दासयुगीन मानसिकता अझै छ, जो चाहिँ दासताबाट अगाडि बढ्न नसकेको हामी चाहिँ केही गर्न सक्दैनौँ भनेको चाहिँ सपनाहरूको मृत्यु भएका मान्छेहरूले, जसको चाहिँ सपनाहरूको मृत्यु भइसकेको छ, सबैभन्दा खतरनाक विषय चाहिँ त्यो, फेरि समाजमा रहेको नागरिकहरूको या त समाजमा रहेको चाहिँ नेतृत्वको चाहिँ सपना या त इच्छा शक्तिको मृत्यु हो भने त्यो समाज अगाडि बढ्न सक्दैन। तर नेपालमा त एउटा यस्तो व्यक्ति जसले चाहिँ सपनाहरूको मृत्यु होइन, सपनाहरूलाई अझ जागृत गर्न भने जनताको बिचमा चाहिँ सपनाहरूलाई चाहिँ हामी गर्न सक्छौँ भन्ने उत्साहको साथ अगाडि बढाउन सक्ने एउटा नेतृत्व केपी ओली रहनुभयो। उहाँले चाहिँ जे सपनाहरू देखाउनु भयो त्यो सपनाहरूलाई पुरा गर्न सक्ने हाम्रो स्रोत साधन क्षमता योग्यता भ्याएसम्म चाहिँ त्यो पुरा गर्न सक्ने हामीसँग ती चिजहरू छन्। पूर्व पश्चिम रेल कुदाउन सकिन्छन्। अब सुरुङ युगको कुरा गर्दाखेरि अब मान्छेले अनेक खालका कुरा गरिरहेका छन्। आज त आज अझै ब्रेक थ्रुहरू भइरहेका छन्। अब चाहिँ सुरुङ मार्गहरू चाहिँ सञ्चालनमा आइसकेका छन्। चाहिँ सुनकोशी मरिन डाइभर्सनका कुराहरू गर्दाखेरि मान्छेले अचम्म मान्थे ती चिजहरू सुरु भइसकेको छन्। हिजो 18-18 घन्टा लोड सेडिङ बस्न अभ्यस्त भएका हामी केपी ओली प्रधानमन्त्री हुँदा, पहिलोपटक प्रधानमन्त्री हुँदा नै भारतसँग चाहिँ सम्झौता गरेर चाहिँ विद्युत आयात गरेर चाहिँ ट्रान्समिसन लाइनहरू बनाएर चाहिँ त्यो चाहिँ तपाईँको चाहिँ लोड सेडिङ मुक्त गर्दै लगेर अहिले लगभग हामीलाई चाहिँ सफिसियन्ट या त पुग्दो अवस्थामा पुगेको कुराहरू छँदैछन्। तर ती कुराहरू गर्दाखेरि मान्छेले चाहिँ अनावश्यक रूपले चाहिँ विरोध गर्ने, साना साना नभएका कुराहरूलाई चाहिँ यो गोएबल शैलीमा एउटा चाहिँ भन्छ क्या, एउटा झुटलाई हजार पटक बोलियो भने त्यो झुट चाहिँ सत्य साबित बनाउने जुन गोएबल शैली, हिटलरको चाहिँ एउटा चाहिँ मुख्य पात्र चाहिँ प्रचार मन्त्री सञ्चार मन्त्री गोएबल्सको घटनाहरू सम्झना आउँछ, उनले खेलेको भूमिकाहरू सम्झना आउँछ। नेपालमा त्यही खालको चाहिँ हिसाबले केही मान्छेहरू, केही शक्ति केन्द्रहरू लागिरहेका छन्। त्यसलाई चाहिँ नेकपा एमालेको कार्यकर्ताले, आम चाहिँ नागरिकले, आम मतदाताले चिर्नुपर्छ भन्ने हिसाबमै यो जरा अभियानको कार्यक्रम हामीले सञ्चालन गरेका छौँ।
अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम सरकारमा छौँ। हामीसँग कुराकानी गर्न नेकपा एमाले झापाका उपसचिव तथा स्कुल विभाग प्रमुख असारु राजभुङजी हुनुहुन्छ। असारजी, जस्तो नेकपा एमालेका अध्यक्षलाई देशी विदेशी शक्तिहरूले विरोध गर्नुपर्ने कारण चाहिँ के हो?
धेरै कारण छन् माधव सर। अब यो विषयमा अब नेपालको जियो पोलिटिक्स निकै धेरै संवेदनशील रहेको छ। शक्ति केन्द्रहरू उत्तर र दक्षिण अनि पश्चिमाहरूको चाहिँ चलखेल हुने खुला नाका, यी सबै कुराहरू, सुपर पावर हुने होड, महाशक्ति राष्ट्र बन्ने होडहरू, अनि एउटा राष्ट्रले अर्को राष्ट्रलाई चाहिँ घेराबन्दी गर्ने, घेर्ने अनेक खालका कुराहरू, अब एकातिर साम्राज्यवादी शक्तिहरू या त दलाल पुँजीवादीहरूले चाहिँ आफ्नो आर्थिक चाहिँ अर्थतन्त्र वृद्धि गर्नलाई गर्ने चलखेल गतिविधिहरू त छँदैछ। अर्कोतर्फ विस्तारवादी शक्तिहरू जसले चाहिँ आफ्नो भूगोल, हिजो विस्तार गर्न नसकेको भूगोलहरू थप कसरी विस्तार गर्न सकिन्छ, या त साना कमजोर राष्ट्रहरूलाई चाहिँ कसरी आफ्नो प्रभावमा राख्न सकिन्छ, आफ्नो हितमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने कुरा त यो शक्ति केन्द्रहरूले खेल्ने गर्ने कुरा त स्वाभाविकै छँदैछ। अब देखिन्छ त अब युक्रेन र रसियाको लडाइँमा भइरहेको घटनाहरू, अब विभिन्न खालका चाहिँ यो चाहिँ युद्धहरू चाहिँ विश्वमा भइरहेका छन्। त्यो हिसाबले सबैले आफ्नो प्रभाव बढाउन सक्ने गरेको कुरामा बढाउने कुरामा भइरहेछ। नेपालमा खास गरी अब अलि बढी चाहिँ नेपाल चाहिँ अत्यन्तै धेरै संवेदनशील ठाउँमा रहेको, दुईवटा शक्ति राष्ट्रहरूको बिचमा चाहिँ सामरिक हिसाबले अत्यन्तै महत्त्वपूर्ण ठाउँ रहेकोले गर्दा यहाँ अलि बढी चलखेल हुने, अलि बढी गतिविधि हुने, खास गरी नेपालमा चाहिँ कम्युनिस्टहरूको वर्चस्व नहोस्, कम्युनिस्टहरू नबढोस्, कम्युनिस्ट शासनहरू चाहिँ टिक्न नसकोस्, या त खास गरी यो कम्युनिस्टहरूलाई मन नपराउने शक्तिहरू जस्तो चाहिँ दलाल पुँजीपतिहरू छन्, हामी कम्युनिस्टहरूले चाहिँ समाजमा रहेको उत्पादनको शक्ति र साधन स्रोतलाई चाहिँ समाजको तपाईँको चाहिँ समाजले समुदाय केन्द्रित चाहिँ गर्न खोज्छौँ, या त समुदायले नै युवा रहेको उत्पादनको स्रोत र साधनहरूको उपयोग र परिचालन गर्नुपर्छ भन्ने मान्यता बोक्छौँ। अब एउटा दलाल पुँजीवादी शक्तिहरू छन् जसले चाहिँ यहाँ रहेको चाहिँ समग्र प्राकृतिक स्रोत साधन चाहिँ व्यक्ति केन्द्रित होस् भन्न चाहन्छन्। यो त सङ्घर्ष त स्वाभाविक हो। अब यो सङ्घर्षलाई हिजोको दिनमा चाहिँ तपाईँको चाहिँ सामन्तवादले संरक्षण गरौला, कसै कुनै बेला चाहिँ अब अहिले चाहिँ तपाईँको त्यसको स्वरूपमा आइरहेको चाहिँ दलाल पुँजीपतिहरूलाई चाहिँ संरक्षण गर्ने कुराहरू जुन ढङ्गले भइरहेको छ, त्यसो हुँदाखेरि कम्युनिस्ट शासनको विरुद्धमा लागिरहेको त्यो शक्ति केन्द्रहरूले नेकपा एमालेको या त नेपाली समाजको अथवा सिङ्गो समग्र नेपालको विकास र समृद्धि नहोस् भन्ने चाहना राखेर गरेको छ। हिजो पनि संविधान जारी गर्ने बेलामा अनेक खालका चाहिँ वितण्डाहरू मचाउने, नेकपा एमालेकै जोड बलमा, नेकपा एमालेको तागतमा नेकपा एमाले सबैलाई लसार्दै घिसार्दै लगेर चाहिँ संविधान जारी गर्ने कुरामा चाहिँ जे जति भयो त्यसको चाहिँ तत्कालै रिजल्टहरू त देख्यौँ हामीले। संविधान त जारी गर्यौँ, लगतै तपाईँको चाहिँ नाकाबन्दीका कुराहरू, नाकाबन्दी भइरहँदाखेरि देशभित्रै बसेका केही राजनीतिक दलहरू कुराहरू चाहिँ बोल्न नसक्ने कुराहरू नेकपा एमाले मात्रै नाकाबन्दी भयो भनेर भन्न सक्ने कुराहरू नेकपा एमाले नाकाबन्दी गरिरहँदाखेरि चाहिँ अन्तर्राष्ट्रिय फोरममा चाहिँ विषयहरू उठाएका विषयहरू अरू यहाँ रहेको राजनीतिक दलहरूले त उठाउन नसक्दो रहेछन् नगर्दो रहेछन् अझ नेपालपट्टि नै रहेका नेपाली नेपालीहरू नेपालकै नागरिकहरूलाई अझै पश्चिमपट्टि लगेर ढुङ्गा हान चाहिँ पारिपट्टि लगेर ढुङ्गा हान लागेका घटनाहरू यहाँका राजनीतिक दलहरूले चाहिँ जुन खालको हत्कण्डाहरू देखाएका छन् राष्ट्रता र राष्ट्रियताको पक्षमा नेपाली जनताको पक्षमा श्रमजीवी सर्वहारा वर्गको पक्षमा काम गर्न सक्ने पार्टी र गर्न सक्ने गर्छ भन्ने पार्टी चाहिँ नेकपा एमाले हो यसले त्यस कारणले गर्दा आम नागरिकको आम मतदाताको आम नेपाली नागरिकहरूको चाहिँ विश्वास यो पार्टीमा रहेकै छ
त्यतिखेर पनि त यो नाकाबन्दी लागेको बेला चाहिँ प्रधानमन्त्रीले तत्कालीन प्रधानमन्त्रीले चाहिँ नाकाबन्दी नखोलेसम्म भारत जान्न भन्ने कुरा उद्घोष गर्दाखेरि चाहिँ यो कूटनैतिक मर्यादा विपरीत हो भन्ने खालको कुराहरू आएको थियो होइन
यसो छ अब नेपालमा कसले के बोलो भन्ने कुराको धेरै पछि नलागौँ नेपालमा रहेका पार्टीहरूको अलिकति राम्रोसँग हेर्ने हो भने सबैको देखिन्छ अब उतै गएर उतैको गाँसबास व्यवस्थापनमा नेपालमा युद्ध मचाएका पार्टीहरू पनि छन् नेपालमा चाहिँ नेपाली नागरिकहरूको आम कत्लेआम गरेको नरसंहार मचाएका पार्टीहरू पनि छन् अनि अप्ठ्यारो नेपाललाई अप्ठ्यारो पर्दाखेरि बोल्न चुइँक बोल्न नसक्ने पार्टीहरू पनि छन् नेपालको पक्षमा नेपाली जनताको हितमा काम गरेको भन्ने तर चाहिँ कम्फर्टेबल सरकार बनाइदिन्छौँ भने चाहिँ खुलम खुला भन्ने पार्टीहरू पनि छन् अनि तपाईँको चाहिँ नेपालको सार्वभौम नागरिकको नेपाली जनताको अधिकारलाई प्रयोग गरेर सार्वभौम नेपाली नागरिक या त सार्वभौम राष्ट्रको हैसियतले कुनै देशमा भ्रमण गर्छु गर्न जाँदाखेरि नेपालको चाहिँ प्रधानमन्त्री कुनै देशमा भ्रमण गर्न जाँदा चाहिँ पहिलो चाहिँ एकातिर जानुपर्थ्यो अर्कोतिर गएर चाहिँ गलत गर्यो भने चाहिँ खुलेआम अभिव्यक्ति दिने पार्टी का नेताहरू पनि यही छन् त्यसो हुँदाखेरि नेपालको हितमा होइन अरूकै हितमा काम गर्नलाई बनेको पार्टीहरू थुप्रा छन् तर त्यसको ठ्याक्कै विकल्प त्यो सबैको चाहिँ त्यो सबै गलत हो भन्ने कुरा चाहिँ नेकपा एमाले भन्न सक्ने गरी पार्टी भनेको नेकपा एमाले हो खास गरी यसले हिजो अनेकौँ अप्ठ्यारो बेलामा पनि सत्यमेव जयते कि सिंहमेव जयते भन्ने कुरा त खुलेआम भन्न सक्ने त्यो ताकत राख्न सक्ने नेपालको सार्वभौम नेपालको चाहिँ नक्सा आफ्नो टेरिटोरीलाई आफ्नो भूगोललाई जोडेर चाहिँ नक्सा जारी गर्न सक्ने सार्वभौम संसदबाट त्यसलाई चाहिँ पारित गराएर चाहिँ नेपालको पक्षमा नेपालको भूगोलसहितको नक्सा जारी गर्न सक्ने त्यो तागत त्यो क्षमता त्यो आँट र हिम्मत त नेकपा एमाले र यसको नेतृत्व केपी ओलीले मात्रै राख्दो रहेछ भन्ने कुरो त पुष्टि नै भएको छ नि त अनि नाकाबन्दीको पक्षमा नबोल्नुसम्म या त नाकाबन्दी नखोल्नुसम्म चाहिँ हामी भारतको चाहिँ भ्रमणमा जाँदैन भनेर चाहिँ खुल्लम खुला साथ भन्न सक्ने त नेपाली समाजमा रहेको पार्टीहरूमध्येको नेकपा एमाले नै रहेछ नि त अनि हामीलाई जहिले पनि नाकाबन्दीको चाहिँ तरबार हाम्रो घाँटीमा झुन्ड्याइरहँदाखेरि तलमाथि गऱ्यो कि नाकाबन्दी तलमाथि गऱ्यो कि तिमीहरूलाई चाहिँ लाइफलाइन बन्द या त तिमीहरूको दैनिक उपभोग्य सामग्रीदेखि खाद्य सामग्रीदेखि लिएर चाहिँ तपाईँको औषधिसम्म बन्द गरिदिन्छ भने चाहिँ जहिले हामीलाई थ्रेट गर्ने हाम्रो घाँटीमा त्यो नाकाबन्दीको तरबार जहिले झुन्ड्याइराख्ने त्यो परिपाटीको अन्त्य र त्यसको चाहिँ सदाको निम्ति त्यो चिजलाई अन्त्य गर्नलाई चाहिँ हामीले गरेको पार्वन सम्धि चाइनासँग गरेको पार्वन सम्धिले त त्यो चिजहरू त आज सदाको निम्ति अन्त्य भएको छ नि त त्यस कारणले गर्दा यस्तो ऐतिहासिक यस्तो रणनीतिक हिसाबले निर्णय गर्न सक्ने ऐतिहासिक हिसाबले निर्णय गर्न सक्ने र चाहिँ दीर्घकालीन रूपले प्रभाव पार्न सक्ने खालको निर्णय अहिले पनि कुनै पार्टीको नेताहरूले गरेको छौँ भनेर भन्न सक्दा भयो त भन्दा भयो त हामी त छलफल गर्न तयार छौँ बहस गर्न तयार छौँ कुन कुन बेला कुन कुन सरकारले के काम गर्यो विपास सम्झौताको कुरा गर्ने हो कि अन्य यो चाहिँ यो मुलुकको चाहिँ स्वाधीनतालाई लगेर बेच्न सक्ने कामहरू गरेका पार्टीहरू थुप्रो छन् तर नेकपा एमाले त राष्ट्रको हितमा नेपाली जनताको हितमा बाहेक त अहिलेसम्म कुनै काम पनि गरेको छैन यो गरेको छन् भने कोही भन्न आउँछन् भने हामी त बहस गर्न खुला बहस गर्न छलफल गर्न तयार छौँ त्यसो हुँदाखेरि नेकपा एमालेलाई अहिले लाउन खोजिएको आरोपहरू अहिले केही पनि भन्न सक्दैनन् अहिले राष्ट्रियताको पक्षमा काम गरेका सवालमा अन्य अन्य काम गरिरहेको पक्षमा विकासका काम गर विकासको पक्षमा काम गरिरहेको चाहिँ तपाईँको भूकम्प पीडितहरूको पक्षमा चाहिँ सरकारले गरेर चाहिँ अहिले चाहिँ राहत दिएर घर बनाउने कुराहरू गरिरहेको पूर्व पश्चिम तपाईँको चाहिँ राजमार्गका कुराहरू अहिले चाहिँ तीन तिनवटा चाहिँ तपाईँको चाहिँ पूर्व पश्चिम राजमार्गको चाहिँ अब कुराहरू हुलाकी राजमार्ग खास गरी हेर्नुहोस् त अब वर्षौँदेखि बनाइन्छु या त बनाइन्छ भनेर झुक्काएर तपाईँको चाहिँ तल यो चाहिँ खास गरी तराईका चाहिँ मधेसी समुदाय या त मधेस केन्द्रित यो चाहिँ मधेसको लाइफलाइन तराईको लाइफलाइन यो यहाँ रहेको आदिवासी जनजातिहरूको चाहिँ लाइफलाइनको रूपमा रहेको हुलाकी मार्ग कहिले नबनाइदिएर चाहिँ जुन समस्या पारिरहेको थियो आखिर नेकपा एमालेकी सरकार केपी ओलीले नै चाहिँ भारतसँग छलफल गरेर चाहिँ अब तिमीले गर्नुपर्ने सहयोग जे गर हामी अब काम सुरु गर्छौँ भनेर चाहिँ गरेपछि नै आज बन्न सुरु भएको छ यद्यपि काम सुरु भइरहँदाखेरि पूर्व पश्चिम गयौँ हुलाकी सडक बनिरहँदाखेरि एका ठाउँमा बन्न बाँकी भएको पुल देखाएर चाहिँ खोइ बनाएको भनेर भन्ने कुरा चाहिँ एउटा चाहिँ छलफल अब त्यसरी या त त्यस्तो खालको विरोध आउन थालेको छन्। हिजो सबै तपाईँको चाहिँ तुइनहरू हटाइयो, कहीँ कतै कुनै चाहिँ पुरानो फोटो देखाएर या त एक दुईवटा कहीँ कतै चाहिँ तुइन देखाएर चाहिँ यो चाहिँ खोइ हटेको भनेर हजारौँ हजार तुइन हटाउन सक्ने सरकारले एउटा तुइन हटाउँदैन भन्ने कुरो त होइन, यद्यपि त्यो पनि हटेकै होला तर त्यस्तो खालको फोटो देखाएर खोइ यो हटेको केपी ओलीले भनेको चाहिँ अझै पनि रहिरहेको छ भन्ने खालको तर्क। अब मदन भण्डारी राजमार्ग होस् या त तपाईँको चाहिँ पूर्व पश्चिम अरू राजमार्गमा भइरहेको कामहरू अनि तपाईँको चाहिँ द्रुत मार्गको चाहिँ काम चाहिँ सडकहरू हेरिरहँदाखेरि अब नेपालमा विकासको लहर अगाडि बढेको छ। यो विकासको लहर चाहिँ बढिरहँदाखेरि नेकपा एमाले या त नेकपा चाहिँ नेकपा एमालेलाई चाहिँ अब चाहिँ आम जनताले साह्रै धेरै विश्वास गर्छन् भन्ने चिन्ताले अब अलिक अपकल्पित गर्ने खालका घटनाहरू कहिलेकाहीँ चाहिँ अनावश्यक कुरा ल्याउने अब चाहिँ यो चाहिँ गिरिबन्धु भनिदिने अनि तपाईँको चाहिँ कम्बोडियाका चाहिँ अनेक खालका घटनाहरू जुन चाहिँ तथ्यपरक छैनन् आधारहीन कुराहरू ल्याउने अनि जबरजस्ती अब त्यसलाई चाहिँ एक खालको चाहिँ मिडिया ट्रायल मिडिया प्रोपोगन्डा गरेर चाहिँ त्यसलाई चाहिँ नेकपा एमालेलाई बदनाम गरिराख्नलाई ल्याएका विषयहरूमा खास नेपाली जनताले त्यति धेरै चासो राखेका छैनन्। अब सामाजिक सञ्जालमा यस्ता आउने विषयहरूलाई समेत हामीले चाहिँ त्यसको सत्य यथार्थ के हो भन्ने कुरा चाहिँ भण्डाफोर गर्ने गरेको कार्यक्रम पनि जरा अभियानले गर्छ।
भनेपछि तपाईँको भनाइ चाहिँ गरेन भन्ने कुराको विरोध एमालेप्रति होइन, धेरै गर भन्ने कुराको विरोध हो एमालेप्रति भन्ने हो।
अनि हामी त दावाका साथ भन्छौँ नि छलफल गर्न गर्दा हुन्छ नि त, अहिलेसम्म तपाईँको चाहिँ 46 सालपछि बनेका तपाईँ खाले सरकार जति पनि सरकारहरू छन् कसले कति कुन कुन समयमा कति गरे र तपाईँ 62-63 आन्दोलनपछि गरेको चाहिँ सरकारहरूको पालामा तुलनात्मक कुन कुन सरकारले के कार्यक्रम गरे भन्ने कुरो त हामी त बसेर तथ्यमा फेरि तथ्यमै आधारित भएर हामी फेरि यो प्रोपोगन्डा मचाउने हिसाबले गर्दैनौँ, तथ्यमा आधारित भएर छलफल गर्न तयार छौँ, छलफल गर्न हामी खुला बहस गर्न तयार छौँ। अब अघि सुन्दै थिएँ प्रजातन्त्र दिवसको दिन अघि सुन्दै थिएँ एउटा मिडियामा यसो बर्थडे गरेको हुँदैन चाहिँ नेपाली जनताको चाहिँ श्रम चाहिँ विदेशमा सिंचित गर्नु परेको छ, नेपाली नेपाली युवाहरूको चाहिँ पसिना विदेशमा बढी शोषण भइरहेको छ भन्ने कुरा अलिअलि पूर्व राजाहरूको नाममा केही मान्छेहरूले बोल्दै थिए अनि उहाँहरूले पनि यस्तो कुराहरू बिर्सिनुहुन्छ। अब यो एक खालको चाहिँ पपुलिजमको नाममा चाहिँ एक खालको एउटा ट्रायल गर्ने क्या, पपुलिजमको नाममा जे भन्दा पनि हुन्छ, जे भन्दा पनि भइहाल्यो, तर त्यसको चाहिँ समस्याको समाधान के हो भन्ने कुरा चाहिँ समाधानको विषय नबोलिकन पपुलिजमको नाममा चाहिँ जे पनि विषयहरू ल्याउँदा हुन्छ भन्ने कुरा चाहिँ अहिले नेपाली समाजमा त्यो खालको ट्रेन्ड देखेको छ। तर हामी भन्न चाहन्छौँ अहिले हामीले आज प्रजातन्त्र दिवस हिजो जाने राणा शासन 104 वर्षको जाने राणा शासनको विरुद्ध सङ्घर्ष गरिरहँदा त्यो फागुन 7 गतेलाई मात्रै सम्झिँदैन, तर त्यो दौरान फागुन 7 गते ल्याउनलाई त्यहाँ शहादत गरेको त्यहाँ सङ्घर्ष गरेको त्यो तमाम चाहिँ हामीले हाम्रो अग्रजहरूलाई ती योद्धाहरूलाई ती महान चाहिँ शहीदहरूलाई पनि सम्झिनुपर्छ। अब 46 सालको आन्दोलन 46 सालमा मात्रै भएको होइन, त्यसको तयारी या त्यसको सङ्घर्ष त कैयौँदेखि त्यो 62-63 त्यही होला, तर अब अहिले नेपालको सन्दर्भमा जेहरू कुरा आइरहेको छन् विदेश चाहिँ वैदेशिक रेमिट्यान्स मुलुक चलिरहेको छ भन्ने कुराहरू आइरहेको छ हो, नेपाली युवाहरूले नेपालको माटोमा आफ्नो श्रम सिंचित गर्न पाउँदा राम्रो हो, तर यो ट्रेन त अहिले मात्रै होइन नि, हिजो राजा महाराजा राणाहरूको पालामा पनि त पहिलो विश्वयुद्ध दोस्रो विश्वयुद्धमा नेपाली युवाहरूलाई चाहिँ तपाईँको चाहिँ विश्वयुद्धमा भर्ती केन्द्रमा पठाएर तपाईँको चाहिँ त्यसको रोयल्टीबाट विलासिता गर्ने तिनै पूर्व राजाहरूको चाहिँ जिजु बराजु बाजे बुवाहरूले गरेको कुरा त होला नि त, त्यसकै त्यसको त प्रभाव दुर्गमै प्रभाव त नेपाली समाजमा रहेकै होला नि त। अब त्यसो हुँदाखेरि हामीले अहिले समस्या देखाइदियो समस्या यसो भयो भन्ने कुरा चाहिँ जुन देखिएको छ त्यो चाहिँ तत्कालको लागि चाहिँ स्टन्डबाज गर्ने बाहेक अरू केही पनि होइन।
अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम सरकार हुन्छ, हामीसँग कुराकानी गर्न नेकपा एमाले झापाका उपसचिव तथा स्कुल विभागका प्रमुख असारु राजवंशी हुनुहुन्छ। असारजी अब हामी एकदम अन्तिम चरणमा आइसकेका छौँ, यो मिसन 84 चाहिँ सरकारदेखि सरकारसम्म हो?
बिल्कुल होइन, सरकारदेखि सरकारसम्म भन्ने कुरा बिल्कुलै हुँदै होइन, तर एउटा कुरो चाहिँ के भने हामीले सङ्घर्षका विभिन्न सङ्घर्षका माध्यमहरू मध्येको सशस्त्र सङ्घर्ष या त व्यक्ति हत्या केन्द्रित सङ्घर्षहरू समाज यो समाजले नेपाली समाजले निषेध गरेको छ, नेकपा एमाले त्यसको चाहिँ निषेध गर्छ, नेकपा एमाले त्यो चिजहरूलाई जहिले पनि त्यसको विरुद्ध उभिन्छ। अब कुरो के भने नेकपा एमाले भनेको जनताको बोझेलो जनवाद लोकतान्त्रिक चरित्रमा आधारित त्यो व्यवस्था हो, यस त्यसले सङ्घर्षको पनि कुरा गर्छ तर चरित्रमाथि लोकतान्त्रिक चरित्र पनि छ। त्यसो हुँदाखेरि जब जसले भनेको जनताको बोझेलो जनताले जनताको बौद्धले जनवादले देखाएको या त मदन भण्डारीले प्रतिपादन गर्नुभएको त्यो महान विचार जो चाहिँ नेपाल नेकपा एमाले चाहिँ अँगालेर अगाडि बढिरहेको छ, हामी सरकार प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने र सरकार सञ्चालन गर्ने सरकार सञ्चालन गरिरहँदाखेरि तपाईँको चाहिँ समाजवादी कार्यक्रमहरू लागू गर्दै जाने समाजवादको चाहिँ आधारहरू तयार गर्दै जाने समाजवादी आधार तयार गर्नलाई यो समाज अहिले पनि यो समाजमा निकै खालका धेरै खालका अवरोधहरू छन् सामन्तवादका हिजोको सामन्तवादी अवशेषहरू बाँकी छन् दलाल पुँजीवादी सङ्क्रमण हस्तक्षेप चाहिँ त्यति नै धेरै छ दलाल पुँजीवादीहरूको चाहिँ अहिले पनि वर्चस्व बोलबाला भइरहेको छ देशी विदेशी हस्तक्षेपहरू त्यत्तिकै भइरहेको छ अब त्यसो हुँदाखेरि समाजवादी आधार तयार गर्नलाई हिजोको केही संरचनाहरू भत्काउनुपर्छ केही संरचनाहरूलाई हामीले आमूल परिवर्तन गर्नुपर्छ त्यसको लागि चाहिँ नेकपा एमाले प्रमुख निर्णायक शक्ति हुन जरुरी छ अहिले निर्णायक शक्ति त हो तर प्रमुख निर्णायक शक्ति होइन किनभने हामी जब राम्रो काम गर्न खोज्छौँ राम्रो कामहरू गर्छौँ तुरन्त सरकार चाहिँ ढाल्ने चाहिँ हामीलाई कमजोर बनाउनलाई चाहिँ तपाईँको चाहिँ अध्यादेशबाट चाहिँ 20% चाहिँ तपाईँको चाहिँ त्यस्तो खालको चाहिँ जनताको पक्षमा जनविरोधी चाहिँ अध्यादेश या त नेकपा एमालेको विरुद्ध लक्ष्य सबैभन्दा ठुलो शक्ति नेकपा एमाले बलियो र चाहिँ लोकप्रिय शक्ति एमाले हो भनेर चाहिँ त्यस्तो खालको अध्यादेश ल्याएर चाहिँ पार्टी फुटाउने या त तपाईँको सरकारले कुनै पनि सरकार स्थिर सरकार नहुने स्थिर सरकार सञ्चालन गर्न नसक्ने यो विडम्बनायुक्त अवस्थाको अन्त्य गर्नलाई नेकपा एमाले मिसन 84 मार्फत फेरि पनि समाजवादको यात्रामा पुग्नलाई मिसन 84 हामीले चाहिँ कमसेकम जनताको बिचमा जाने र लोकप्रिय र प्रमुख निर्णायक शक्तिको स्थापित हुने र चाहिँ एउटा कन्स्टेन्ट सरकार या त तपाईँको चाहिँ कमसेकम 5 वर्ष काम गर्न सक्ने सरकार जुन सरकारको जनताको पक्षमा काम गर्न सक्ने गरेको सरकार निर्माण गरेर अगाडि बढ्नुपर्छ भन्ने मान्यताको आधारमा अगाडि बढिरहेको छ यसले सरकार टु सरकार मात्र होइन जनताको पक्षमा आमूल परिवर्तन गरेर काम गर्नुपर्छ भन्ने चाहिँ लक्ष्य बोकेको छ अब
जस्तो म यही थप्छु अलिकति समाजवादका आधारहरू चाहिँ पुरा हुँदैछन् त अहिले
यसो छ अब समाजवादी आधारहरू पुरा गर्ने कुरामा नेपालको चाहिँ समाज वर्तमान समाज त्यति धेरै अनुकूल छैन अब अहिले पनि तपाईँको चाहिँ हामीले चाहिँ हाम्रा राष्ट्रिय उद्योगहरू कल कारखानाहरू नेपाली चाहिँ अर्थतन्त्रहरू राष्ट्रिय अर्थतन्त्रको विकास गर्न सकेको रहेछ भने अहिले पनि तपाईँको चाहिँ व्यापार घाटा बढ्दो नै छ देशको चाहिँ तपाईँको चाहिँ पुँजीगत खर्चको अवस्था के छ तपाईँ हामीले बुझिरहेको छौँ त्यस कारणले गर्दा हामीले आफ्नो मौलिक पहिचान या त अर्थतन्त्रलाई राष्ट्रिय अर्थतन्त्र विकास नगरिकन अगाडि बढ्न सकिँदैन र नेपालमा रहेको केही अप्ठ्याराहरू छन् ती अप्ठ्याराहरूलाई पुरा गरेपछि मात्रै समाजवादी आधारहरू तयार हुन्छ यद्यपि समाजवादी आधार तय गर्ने कुराको विषयमा यो मुलुक र नेकपा एमाले बनाएका कार्यक्रमहरूबाट अगाडि बढ्न सकिने या त त्यसको आधारहरू बन्दै गएको छ
जस्तो अलिकति जस्तो अहिले पनि तपाईँको फलाम खाने उत्खननको चरणमा छ होइन त्यस पछाडि तपाईँको पेट्रोल खानेहरू उत्खननको चरणमा छ पुँजी राष्ट्रिय पुँजीको त विकास हुँदै होला नि त
यसो छ अब नेपालमा रहेको विभिन्न खालका चाहिँ प्राकृतिक स्रोत साधनको उपयोग गर्ने कुरामा चाहिँ खनिजन्य चाहिँ उसको उत्पादन गर्ने कुरामा चाहिँ अवरोधहरू हुँदै आएको छ नेकपा एमालेको सरकारको पालामा केपी ओलीले चाहिँ पेट्रोलियम चाहिँ उत्खनन गर्ने र त्यसबाट चाहिँ अगाडि बढाउने कुरा जे जति कामहरू भएको छ नेकपा एमाले गरेका कामहरूको आधारमा हेऱ्यो भने अब समाजवादी यात्रा तय गर्न या त समाजवादी यात्रामा अगाडि बढ्छ त्यसको अप्ठ्याराहरू या त दुःखद पक्षहरू पनि छन् यो समाजलाई एकचोटि पुनर्संरचित गर्नुपर्ने यो समाजमा रहेको राजनीतिक दलहरूलाई पनि अब दलहरूले जुन खालको चाहिँ समाजवादको कुरा गर्ने तर समाजवादको ठ्याक्कै विरुद्धमा काम गर्ने जे खालको चाहिँ एउटा शक्ति छ त्यसलाई पनि गर्नुपर्ने पपुलिजमको नाममा भइरहेको चाहिँ शक्तिहरूलाई अस्थिरता मात्रै उत्पन्न गर्ने त्यो खालका शक्तिहरूलाई पनि चाहिँ व्यवस्थापन गर्नुपर्ने भन्न खोजेको के भने तिनीहरूलाई पनि नेपाली समाजको विषय बुझाउनु पर्ने अनि यो समाजलाई चाहिँ यथास्थितिमा राखिरहन चाहने एउटा शक्ति छ ती सबै एक खालका चाहिँ यो समाजलाई समाजवादतर्फ अगाडि बढाउने कुराको चाहिँ अवरोध हुन् अब नेकपा एमाले हामीले अहिले के भन्दै आएको छ भने समाज त अहिले हामी त जिरोबाट या त अहिलेको यो अहिलेको यो हामी एउटा युवा या त यो अहिलेको चाहिँ यो वर्तमान समाज त जिरोबाट सुरु भएको होइन नि त हिजो हाम्रा अग्रजहरूले निकै धेरै योगदान गरेर यहाँसम्म ल्याइपुगेको मानव समाज त अहिलेको अहिले सबै थोक प्राप्त गरेको होइन नि त हिजो आदिम साम्यवादी युगदेखि लिएर या त मानव समाजको चाहिँ विकास र उत्पत्तिका कुराहरू हेर्दै हो भने गऱ्यो भने त त्यहाँ त सयौँ हजारौँ वर्षको लगानी छ लाखौँ वर्षको लगानी छ त्यस कारणले गर्दा अहिले केही थोरै कुरा केही भएन भन्ने बित्तिकै त्यसलाई चाहिँ अनेक खालका प्रोपगन्डा गर्ने जुन समाज छ र अघिल्लो पुस्ताले गरेको योगदानलाई पनि नसम्झिने अहिलेको चाहिँ जे खालको ट्रेन आएको छ यसलाई पनि हामीले व्यवस्थापन गर्दै लानुपर्छ भन्ने कुरा म यहाँहरूको बिचमा राख्न चाहन्छु
हस् यहाँले महत्त्वपूर्ण समय दिनुभयो म रेडियो भिजनको तर्फबाट यहाँलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु
धन्यवाद माधव विद्रुदाई चाहिँ रेडियो भिजनले महत्त्वपूर्ण कार्यक्रममा बोलाएर आफ्ना विचारहरू हाम्रो पार्टी नेकपा एमालेका कार्यक्रमहरू, स्कुल विभागले गर्ने कामहरू, अब र मेरो व्यक्तिगत विचारहरूलाई यहाँ राख्ने अवसर प्रदान गर्नुभएकोमा धन्यवाद भन्छु।
आज हामीले रेडियो भिजन 91.6 MHz कार्यक्रम सरकारमा नेकपा एमाले झापाको उपसचिव तथा स्कुल विभाग प्रमुख असारु राजनसँग कुराकानी गऱ्यौँ। वास्तवमै जर अभियान चाहिँ मिसन 84 पुरा गर्ने र मिसन 84 पुरा गरिसकेपछि समाजवादका आधारहरू तय गर्दै अगाडि बढ्ने कुरा नेकपा एमाले लिएको उहाँले जानकारी गराउनु भएको छ। कुराकानीसँगै कार्यक्रम सरकारको निर्धारित समय सकिएको छ। कार्यक्रम बारे यी सल्लाह सुझाव भए हाम्रो स्टुडियोको फोन नम्बर 023-535-513 र 535-514 सम्पर्क गर्न सक्नुहुनेछ। रेडियो भिजनको सबै कार्यक्रमहरू अनलाइनबाट पनि सुन्न सकिनेछ। www.radiovision.com.np बाट हाम्रा सबै कार्यक्रमहरू सुन्न सक्नुहुनेछ।